रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर सम्वादको अर्को श्रृंखलामा यहाँ सबैलाई स्वागत छ। म नवराज लम्साल। नेपाली कांग्रेस 14 महाधिवेशनको क्रममा छ। आज 8 बजेदेखि निर्वाचनको कार्यक्रम तोकिएको छ। केही दिनदेखि काठमाडौँ कांग्रेसमय जस्तो देखिएको छ। झोला बोकेका, उत्साह बोकेका र गीत संगीत बाजागाजा सहित पर्चा पम्पलेटहरू सहित सड़कहरूमा देखिएका छन्। त्यसो त अन्य राजनीतिक दलहरूको अधिवेशनहरूमा पनि यस्तै रौनकहरू देखिन्थ्यो, उत्साहहरू देखिन्थ्यो। तर सड़कमा देखेका यी उत्साहसँगै समावेशीकरणको निम्ति, समावेशी मुद्दाका निम्ति, लोकतन्त्र बलियो बनाउने सवालका निम्ति र सामाजिक रूपान्तरणका निम्ति उम्मेद्वारहरू आफैले चाहिँ के कस्ता सन्दर्भहरू उठाइरहेका छन् भन्ने कुरा पनि समीक्षा र समालोचनाको विषय बनिरहेको छ। र विशेष गरेर यसपटक प्रदेश स्तरमा पनि पहिलो पटक महाधिवेशन गरेको अनुभवसहित अनि समावेशी आधारमा विभिन्न क्लस्टरहरू तोकेर महाधिवेशन गरिएको र ती सबै क्लस्टरहरूमा विभिन्न व्यक्तित्वहरूको उम्मेद्वारीको सन्दर्भसँग जोडिएर यो समावेशी राज्य संरचनासँग पार्टीका यी सबै सन्दर्भहरू जोडिने कुरालाई चाहिँ फरक ढंगले पनि हेरिएको छ। विभिन्न चलनचल्तीको भाषामा भन्ने गरेका जनजाति नेताहरू चाहिँ जो कांग्रेसमा हुनुहुन्छ, कांग्रेसको मूल धारमा हुनुहुन्छ, उहाँहरू चाहिँ यस प्रकारको गतिविधिलाई कसरी हेरिरहनु भएको छ, केही चरण हामी त्यस विषयमा पनि कुराकानी गर्छौं आजको अन्तर्सम्वादमा। र केही पाका नेताहरूसँग सम्पर्क स्थापित गरेर सधैँभरि भन्ने गरिएको बीपीको पाला तर बीपीको पालामा पनि कस्तो थियो, अलिअलि केही सन्दर्भ पनि त्यो पनि जोड्ने हामी कोसिस गर्छौँ। यतिखेर हामीसँग हुनुहुन्छ रोमी गोचन थकाली। हेलो काङ्ग्रेसका एकजना नेता रोमी गोचन थकाली हामीसँग सम्पर्कमा हुनुहुन्छ, जो पूर्व मन्त्री समेत रहिसक्नु भएको छ। तपाईँलाई अन्तर्सम्वादमा हार्दिक स्वागत छ।
धन्यवाद।
काङ्ग्रेसको महाधिवेशन कसरी हेरिराख्नु भएको छ?
अब राजनीति गर्नेहरूको लागि आफ्नो पार्टीको सर्वोच्च निकायको निर्वाचन अत्यन्त महत्त्व, चासो, जिज्ञासा हुन्छ। र यो यसपटकको निर्वाचन विभिन्न कालखण्डको आरोह अवरोहहरू पार गर्दै अब हामी सम्पन्न गर्नेतिर गइरहेको छौँ। र ढुकुल साथ भन्नुपर्छ कि विगतमा जस्तो नीति कार्यक्रम, भावी कार्यक्रममाथि अहिले छलफल हुन सक्ने गर्ने कार्यक्रम अब पार्टीले ननिकाल्दाखेरि चाहिँ यो केवल निर्वाचनमा जस्तो सीमित भएको जस्तो लाग्दा कहीँ न कहीँ एउटा केही अभाव, केही खड्किएको जस्तो मलाई महसुस भइरहेको छ। यद्यपि यो निर्वाचनपछि निर्वाचित हुने पदाधिकारीहरूले तुरन्त अब महाधिवेशन के अरे बोलाएर नेपाली काङ्ग्रेसको भावी नीति कार्यक्रम रणनीति र यसका अवसर, चुनौती र दिशा र दशाको विषयमा व्यापक छलफल हुनेछ भन्ने मैले आशा राख्ने हो। र अहिले जे होस् अब नेपाली काङ्ग्रेसलाई विगत एउटा अधिनायकवादी चरित्र बोकेको तत्कालीन नेकपाको सरकार जसको नेतृत्व केपी शर्मा ओलीजीले गर्नुभएको थियो र यो मुलुक अधिनायकवाद संवैधानिक बात होइन कि अधिनायकवादतिर लम्किएकोलाई त्यसलाई तोडेर अहिले नेपाली काङ्ग्रेसको नेतृत्वको सरकार र यो महाधिवेशन सम्भवतः इतिहासका विभिन्न कालखण्डका मध्येमा 14 महाधिवेशन नयाँ नेपाल र समृद्ध नेपाल र प्रजातान्त्रिक नेपाल र लोकतान्त्रिक समाजको निर्माण गर्ने सन्दर्भ र यो 14 महाधिवेशनको यो अहिले जुन निर्वाचनतिर हामी गइरहेछौँ यसबाट आउने नेतृत्व चयनले गर्दाखेरि यो सायद नेपाली काङ्ग्रेसको इतिहासको एउटा महत्वपूर्ण
जस्तो यसपटक समावेशी सिद्धान्तको आधारमा विभिन्न पदहरूमा निर्वाचन हुँदैछ अनि जसरी काङ्ग्रेसको केन्द्रीय समिति हेर्दाखेरि सर्लक्क सिंहको नेपाल देखिने जस्तो आकार बनाउने भनेर नेताहरूले भनिरहेका छन्, त्यो समावेशी कोणबाट चाहिँ कसरी हेर्नु भएको छ?
अब यसो हो, अब अहिले संविधानमै समावेशी सिद्धान्तको संविधान निर्माण नेपाली काङ्ग्रेसको प्रधानमन्त्री र सभापति स्वर्गीय सुशील कोइरालाको नेतृत्वको पालोमा जुन संविधान घोषणा भयो त्यो संविधानको रिफ्लेक्सन काङ्ग्रेसमा हुबहु आएको छ। र साँच्चै नै भने नै व्यवहारमा देखिने गरी र के अरे जनताले सुनिने गरी काङ्ग्रेसको जुन यो क्लस्टर वाइजको जुन उम्मेदवारहरू छन्, नेतृत्व लिन तयार भएका युवा र पाका व्यक्तित्वको धनीको जुन उम्मेदवारी को लागि अहिले दर्ता भएको छ, त्यसबाट म केही हदमा अब नेपाली काङ्ग्रेस नयाँ दिशा र दशा लिएर अगाडि बढेको छ र सिङ्गो नेपालको यो भनौँ न हाम्रो अहिले सयौँ थुङ फुलका थुङ्गा हामी नेपाली भने जस्तै त्यसको वास्तविकमा देखिने गरी काङ्ग्रेस अगाडि बढ्न खोजेको आभास भइरहेको छ।
अधिवेशन सकिएपछि तपाईँ कस्तो काङ्ग्रेसको कल्पना गर्नुहुन्छ?
अब म तपाईँहरू सबैले थाहा भएकै कुरा हो, म स्पष्ट बोल्ने मान्छे हो, यो मेरो पुँजी पनि हो र कहिलेकाहीँ यो मेरो आज अहिलेको यो समाजको राजनीतिमा जुन देखिएका विकृतिहरू पनि छन् त्यसमा मेरो सायद कमजोरी पनि हुनसक्छ। मैले तपाईँलाई स्पष्ट भन्नुपर्दा शक्तिले क्षमताले मात्र होइन विचारले क्रियाशीलताले उसको समर्पणले उसको प्रतिबद्धताले एउटा नयाँ ढङ्गको काङ्ग्रेसको आदर्शलाई बिपीले प्रतिपादित गरेको प्रजातान्त्रिक समाजवाद राष्ट्रियता र गणेशमान जस्तोले चाहिँ गरेको त्याग गरेको जस्तो समय र परिस्थिति आयो भने त्याग गर्ने क्षमता बोकेका धैर्य बोकेका युवाहरू र किशुनजीले देखाउनु भएको साधकी जीवन र विभिन्न कालखण्ड इभन सुवर्ण शमशेर राणा जस्ता त्यस्तो राणा परिवारमा जन्मिएर पनि प्रजातन्त्रको लागि विद्रोह गर्न सक्ने खालका र आफ्ना सम्पूर्ण सम्पत्ति प्रजातन्त्र र काङ्ग्रेस निर्माणमा खर्च गरेका सुवर्ण शमशेर जस्ताका पार्टी हुन् र यसरी हामी जोस जाँगरले र उमेरले मात्रै युवा होइन कि कहिलेकाहीँ उमेर ढल्केकामा ढल्केका व्यक्तित्वमा पनि हामी 40 वर्षीय 25 वर्षीय 30 वर्षीय जस्ता युवा जाँगर जोस क्रियाशील त हुन सक्छन्। त्यस कारण के हो भने अब भाषण राम्रो राम्रो गर्ने गाउँमा नपुग्न सक्ने हाम्रो आजको अवस्थासम्म भन्ने हो भने हाम्रो ग्रामीण अर्थतन्त्र बलियो नभएसम्म नेपालको बजेट घाटा पनि चाहिँ सब्सिड हुन नसक्ने अवस्था र बिपीले भन्नुभयो जस्तै काङ्ग्रेस गाउँ गाउँमा झुपडीमा रहन्छन्, निम्न के अरे वर्ग निम्न मध्यम वर्ग र मध्यम वर्गलाई काङ्ग्रेसको दृष्टिकोण र त्यो झुबडीमा काङ्ग्रेसको पाइला र चाहिँ सहायता पुगिन भने ती काङ्ग्रेस हुन सक्दैनन्। काङ्ग्रेसको अर्थ भने चाहिँ अहिले जो भए पनि भाषण र चाहिँ ट्विटर अथवा युट्युबमा छाउने होइन कि
गाउँ र बस्तीमा पुग्ने हुन्छ
भोगेको त्यस्तो नेतृत्व आओस् भन्ने म चाहन्छु।
हस्, धेरै धेरै धन्यवाद। हामी रोमी गौचन थकालीज्यूसँग थियौँ, काङ्ग्रेसका एकजना नेता। यहाँलाई धेरै धेरै धन्यवाद। यतिखेर हामीसँग दिलमान पाखरिन हुनुहुन्छ। हेलो, पूर्व मन्त्री समेत रहनुभएका दिलमान पाखरिन, रेड नेपालमा स्वागत छ। अब काङ्ग्रेसको महाधिवेशनको अन्तिम अन्तिम चरणमा अब निर्वाचनको प्रक्रिया आजदेखि शुरू हुन्छ। समावेशी सिद्धान्त अनुसार विभिन्न क्लस्टरहरूमा निर्वाचन हुँदैछ। कस्तो देखिएको छ काङ्ग्रेसमा समावेशी स्वरूप? तपाईँ पूर्व मन्त्री पनि हुनुहुन्छ, वर्षौंदेखि काङ्ग्रेस राजनीतिमा हुनुहुन्छ, त्यो वर्षौंदेखि नै पुर्ख्यौले काङ्ग्रेसको विरासतमा हुनुहुन्छ, कस्तो देखिया छ अहिले अधिवेशन?
यो अधिवेशन अब वास्तवमा भन्ने हो भने यो पार्टीलाई एउटा चाहिँ एउटा संविधान अनुरूप चाहिँ यो एउटा के हो त भन्दाखेरि एउटा वैधानिकता दिनको लागि पनि यो आवाधिक यो अधिवेशनहरू हुनुपर्छ र त्यसकै सिलसिलामा हामी अहिले चाहिँ अन्तिम अन्तिम चरणमा आइपुगेका छ। र तपाईँले समावेशीको कुरा गर्नुभयो, यो संविधान नै व्यवस्था भएको जुन समानुपातिक समावेशी जुन प्रावधान जुन छ व्यवस्था छ त्यही अनुरूप चाहिँ के हो त भन्दा अहिले नेपाली काङ्ग्रेस पार्टीले पनि आफ्नो नयाँ विधानमा चाहिँ समावेशी विधान जुन बनाएको छ अथवा व्यवस्था गरेको त्यही अनुरूप चाहिँ अहिले चाहिँ यो अहिलेको चाहिँ अधिवेशनको प्रक्रिया यो अगाडि बढिरहेको पनि तपाईँलाई सायद यो विदितै होला। त्यसैले गर्दाखेरि नेपाली काङ्ग्रेसले यो पहिलोचोटि यो चाहिँ एउटा संविधान पार्टीको जो विधानमा व्यवस्था भए अनुसार यो समावेशीको यो जुन अहिलेको जुन व्यवस्था छ त्यसलाई चाहिँ यो पहिलोचोटि चाहिँ यो नेपाली काङ्ग्रेस पार्टीले चाहिँ यो अहिलेको अधिवेशनमा अगाडि बढाएको छ र र मलाई लाग्छ यो अहिलेको यो संविधान संविधान र यो विधान जुन नेपाली काङ्ग्रेसको विधान अनुरूप यो जुन समावेशीको एउटा चाहिँ यो प्रक्रियामा विभिन्न जात जातिहरूको चाहिँ यो समावेशी अधिकार चाहिँ बद्ध हुने हिसाबले चाहिँ यो अहिलेको चाहिँ यो अधिवेशनले चाहिँ पक्कै पनि देखाएको छ र मलाई लाग्छ यो अहिलेको विधानले गर्दाखेरि सबै सात जात जाति क्लस्टरहरूको त सहभागिता र त्यहाँ प्रत्यय हुने हिसाबले यो चाहिँ अहिलेको चाहिँ अधिवेशनले देखाएको छ।
अब अहिले यो उत्साह कस्तो देखिएको छ, के भन्छन् मान्छेहरू?
उत्साह त एकदमै छ, किनभने अब यो पहिला मैले अघि नै भने जुन समावेशी विधान नभएको भए चाहिँ यो अलिकति उत्साहजनक देखिने देखिँदैन थियो होला। यो अहिले के हो त भन्दाखेरि यो विधानकै कारणले गर्दाखेरि सबै जात जाति समुदायहरूले चाहिँ एकदमै चासोका साथ यो अधिवेशनमा चाहिँ सहभागिता जनाएको चाहिँ अवस्था छ।
अब यो अधिवेशन सकिएपछि तपाईँ कस्तो काङ्ग्रेस कल्पना गर्नुहुन्छ?
यो अधिवेशन सकेपछि अब म त के चाहन्छु त भन्दाखेरि पार्टी एकता होस् र पार्टीभित्रका जति पनि कमी कमजोरीहरू छन् यसलाई चाहिँ सुधारेर जानुपर्छ र पार्टीलाई अझै राम्रोसँग यसलाई चाहिँ रूपान्तरण गरेर जानुपर्छ र हामीले के हो त भन्दाखेरि अब आउने निर्वाचनहरूलाई चाहिँ फेस गर्नु छ, जित्नु छ। त्यसैले गर्दाखेरि के हो त म अब आउने चाहिँ नयाँ नेतृत्वले चाहिँ नयाँ ढङ्गले चाहिँ के हो त भन्दाखेरि यो पार्टीलाई एउटा दिशा निर्देश नीति कार्यक्रमहरू बनाएर अगाडि बढ्नुपर्छ जस्तो मलाई लाग्छ।
अहिले युवाहरूको आकर्षण पनि ज्यादा देखिएको छ, युवाहरू धेरै आएका छन्, चहलपहल भएको छ, कतिपयले अधिवेशन खर्चिलो भयो पनि भनेका छन्। यी सबै कुरालाई चाहिँ कसरी हेर्नुहुन्छ?
अधिवेशन त यस्तो हो तपाईँको, यो के हो त भन्दाखेरि अलिकति यो हाम्रो निर्वाचन प्रणाली पनि अलिकति इच्छित छैन होइन, यसलाई चाहिँ अब कसरी यो चाहिँ कम खर्चिलो बनाउने भन्ने कुरा निर्वाचन प्रणालीबाट पनि यसलाई हामी व्यवस्थित गर्न सकिन्छ। त्यतातिर हाम्रो चाहिँ पार्टीको अलिकति ध्यान नभएको जस्तो देखिन्छ। त्यसैले गर्दाखेरि म त के भन्छु भने अहिलेको जुन अधिवेशन भइराखेको छ, जुन खालको आर्थिक जुन भार सबैले चाहिँ बोकिराखेको छ, खर्च गरिरहेको छ, यसलाई चाहिँ नियन्त्रण गर्ने खालको अब आउने निर्वाचनहरूमा चाहिँ व्यवस्था हुनुपर्छ, त्यो ल्याउनुपर्छ। त्यसैले गर्दा युवा साथीहरू, युवा मात्रै होइन, अहिले नेपाल मैले अघि भने समावेशी विधानको कारणले गर्दाखेरि विभिन्न क्लस्टरहरू त आएको छँदैछ र युवा साथीहरू पनि के हो त भन्दाखेरि बढी अहिले चाहिँ चासोका साथ पार्टीभित्र अहिले चाहिँ
हुन्छ हुन्छ। यहाँले बडा राम्रो विचार राख्नुभयो दिलमान पाखरिन्जु, यहाँलाई धेरै धेरै धन्यवाद। धन्यवाद। यतिखेर हामीसँग सुशीला मिश्र भट्ट हुनुहुन्छ, धनगढी उपमहानगरपालिकाको मेयर समेत हुनुहुन्छ। हेलो,
हजुर नमस्ते,
यहाँलाई रेडियो नेपालमा स्वागत छ।
हजुर धन्यवाद।
काङ्ग्रेसको महाधिवेशनको चहल पहल कस्तो देखिराख्नु भएको छ? महिला सशक्तिकरणका लागि कतिको सहायक बनेको छ यो?
एकदमै राम्रो देखिराखेको छ, खास गरेर महिलाहरू आफ्नो नेतृत्व लिनको लागि एकदमै मानसिक रूपले सशक्त भइसकेका छन्, राजनीतिक रूपले सशक्त भएका छन् र अब सामाजिक सशक्तिकरण पनि बढेको छ, किनभने सामाजिक रूपले अब हेर्ने दृष्टिकोण पनि केही फरक भएको छ र पार्टीभित्र रूपान्तरण भएको मैले अहिले देखि पनि राखेकी छु र अझै थप रूपान्तरणको आवश्यकता छ। अब महिलाहरूको नेतृत्वदायी भूमिका छ, नेतृत्वदायी भूमिका आवश्यक परेको कुरा पनि हामीले महसुस गरेका छौँ र मेरो पनि उम्मेदवारी रहेको छ। सुदूरपश्चिम प्रदेशको महिलाबाट मेरो उम्मेदवारी छ, त्यो उम्मेदवारी भनेको र खास गरेर पार्टीमा केही रूपान्तरण र मेरो प्रशिक्षणको माध्यमबाट म प्रशिक्षक पनि हो, केन्द्रीय प्रशिक्षक हो र त्यो प्रशिक्षणको माध्यमबाट अझै पुनर्जागरणको आवश्यकता पनि मैले देखेकी छु, त्यसमा पनि म लाग्नेछु र त्यसै गरेर युवाहरूको सशक्त भूमिका पार्टीभित्र बढाउन पनि आवश्यक भएको छ र महिलाको नेतृत्वदायी भूमिकाको कुरा त रहेकै छ। यो कुरालाई सबै कुराहरूलाई अगाडि बढाउने र अग्रजहरूको सम्मानको साथमा सबै सबै समूह त्यो भित्र हुनुपर्छ भन्ने मेरो मान्यता छ। मभन्दा अगाडिका व्यक्तित्वहरू हामी बीचको पुस्ता हो र अहिले नयाँ युवाहरू र नयाँ युवाहरूलाई पार्टीको प्रशिक्षण एकदमै बढी आवश्यक मैले देखेकी छु, किनभने पार्टी के हो, पार्टीको आदर्श सिद्धान्तका कुराहरू, पार्टीको मूल मर्मको कुराहरू र लोकतान्त्रिक पद्धति के हो भन्ने विषयमा पनि अहिलेका नयाँ युवाहरूले बुझ्नु र जान्नु जरुरी छ र त्यसै पद्धतिमा हिँडाउनको लागि यो सबै सशक्त युवाहरूलाई अगाडि बढाउने र जागरण अभियान अगाडि बढाउने मेरो आफ्नो अभियान पनि छ यदि म विजय भए
भनेपछि। यहाँलाई धेरै धेरै धन्यवाद। सुशीला मिश्र भट्ट हुनुहुन्थ्यो, जो धनगढी महानगरपालिका उपमेयर पनि हुनुहुन्थ्यो, उहाँसँग हामीले कुराकानी गर्यौं। धेरै धेरै धन्यवाद। हामीले कांग्रेसको महाधिवेशनसँग जोडिएर समावेशी चरित्रको स्वरूपको त्यो निर्माणको निम्ति चाहिँ कस्तो छ र के भइरहेको छ भन्ने विषयमा जोडिएर कुराकानी गरिरहेका थियौं। यतिखेर एकजना पुराना नेता नेपाली कंग्रेसका जो पूर्व सभामुख पनि हुनुहुन्छ तारानाथ राणाबाट हामीसँग हुनुहुन्छ। लामो समय नेपालको नेपाली कांग्रेसको राजनीतिलाई र समग्र नेपालकै राजनीतिलाई हेर्नुभएका एकजना पुराना नेता, उहाँले चाहिँ अधिवेशनलाई कस्तो देख्नु भएको छ आज हामी संक्षेपमा कुरा गर्छौं। हेलो, नमस्कार।
हजुर,
एकजना पुराना नेता जो पञ्चायत विरुद्धको आन्दोलनदेखि बीपी कोइरालादेखि संगत गर्दै आउनुभयो, किशुनजीसँग, गणेश मानजी, गिरिजा प्रसाद कोइरालासँग संगत गर्नुभयो, त्यो पुस्ताले चाहिँ अहिले पछिल्लो चरणमा नयाँ पुस्ता धेरै आएको भनेको महाधिवेशन कस्तो देखिँदो रहेछ?
होइन, तपाईँको छोटो उत्तर दिने हो भने यो निकै उत्साहजनक छ। भविष्यलाई हेऱ्यो भने एउटा नयाँ पुस्ता नेपाली काङ्ग्रेसलाई धान्ने मात्रै होइन कि नेपालको समग्र परिवर्तनका लागि राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, साम्प्रदायिक, यसको स्वतन्त्रता र सार्वभौमिकता रक्षाका लागि पनि अत्यन्तै जागरुक, विश्व परिस्थिति बुझेको, छिमेक बुझेको र नेपाली जनताको स्थितिलाई अनुभव गरेको पुस्ता प्रवेश गर्नु, धेरै संख्यामा चाहिने यसमा आउनु, सरिक हुनु, त्यो त सुखद पक्ष हो, अत्यन्त उत्साहजनक पक्ष हो। त्यो म त खुसी छु।
कांग्रेसको अघिल्लो पुस्ताले जुन खालको कांग्रेस कल्पना गरेको थियो त्यति बेला नै भीमबहादुर तामाङहरू जस्ता, बलबहादुर राईहरू जस्ता, काठमाडौँबाट गणेशमान सिंह जस्ता नेताहरूको उपस्थिति एउटा भरिभरावपूर्ण देखिन्थ्यो। मधेसबाट त्यस्तै खालको मैनारायण निधि लगायतका नेताहरूको उपस्थिति हुन्थ्यो। हिजो विधानमा व्यवस्था नहुँदा जुन समावेशी चरित्र थियो, आज विधानमा व्यवस्था भएर समावेशी चरित्र बनाइरहेछौ, यसमा चाहिँ के अन्तर रहेछ?
होइन, यसमा त यो हाम्रो पुस्ताको बुद्धि नै त। पहिलो कुरा त के हो भनेदेखि यो विचलन कसरी आयो भने निर्वाचन पद्धतिमा हामीले ऊ गरेको, अब फर्स्ट पास द पोस्ट, धेरै मत ल्याउनेले, बहुमत ल्याउनेले जित्ने व्यवस्था हो यो डेमोक्रेसी भनेको, प्रजातन्त्र भनेको। अभ्यास त्यसरी जान्थ्यो अगाडि, तर अहिले हामीले के गरिदियौँ भने जित्नका लागि खसेको मतको 50%भन्दा माथि आउनुपर्छ भनिदिएपछि एक दिनमा हुने चुनाव, दोस्रो दिन, दोस्रो दिनमा हुने चुनाव, तेस्रो दिन पुगेर चाहिँ एउटा कुरा त्यहाँनिर असाध्यै अराजकता फैलियो। समय त्यसले त्यसको साधन स्रोतको दुरुपयोग जस्ता कुराहरू पनि आए, त्यसले पनि एउटा चाहिने मान्छेहरूलाई विचलित गराइराखेछ, के गरे होला यो नाटक भनेर। तर सोच्ने बेला अहिलेको परिस्थिति, आज तपाईँले मैले कुरा गर्दा गर्दै मुलुकको समग्र, चाहे देशभित्रको समग्र परिस्थितिलाई हेर्नुहोस्, तपाईँ कहीँ सन्तोषजनक स्थिति देख्नुहुन्छ? विकृति, विसङ्गतिहरू, भ्रष्टाचार, कमिसन तन्त्र, साम्प्रदायिक सद्भाव भत्किएको छ, धार्मिक सहिष्णुता चाहिने छैन, यो ढङ्गको आर्थिक सामाजिक स्थिति यस छ, राज्यका सम्पूर्ण अङ्गहरू फेलियर भइसके, राजनीतिक झगडा गर्ने थलो त ल पार्लियामेन्ट हो तर यस किसिमको नाङ्गो झगडा त हुँदैन संसारभरि, अनि राजनीतिको अङ्ग हो कार्यकारिणी, तर यस किसिमको चाहिने आपसमा, चाहे त्यो कोलिसन होस्, चाहे चाहे बहुमतको होस्, यस्तो ढङ्गको चाहिँ त्यो राजनीतिक अभ्यास होइन।
अहिले अधिवेशनपछि त्यो त्यस प्रकारको चरित्रमा सच्याउने
हुँदा हुँदा चाहिँ स्वतन्त्र न्यायालय संसारभरि कहीँ प्र्याक्टिस छ यस्तो? आज झगडा गरेको 2 महिनाभन्दा बढी भइसक्यो, त्यो झगडा मेटिएको छैन, प्रवेशै गर्न नहुने क्षेत्रमा प्रवेश गरिरहेको छ, निर्णय प्रधानमन्त्रीको चाहिँ नियुक्ति गर्छ, अनि
यो अधिवेशन पछि फर्किँदाखेरि तपाईँले भन्नुभएको जस्तो विकृतिहरू कमी हुने सम्भावना कति देख्नुहुन्छ?
हो, त्यसै त्यही कमिटमेन्टका साथ, एकल लडबाजीमा होइन, एउटा सुस्थिर नेपालको समग्र परिस्थिति आकलन गरेर कलेक्टिभ सोचमा, साथीहरूसितको सरसल्लाहमा, यो कार्यकर्ता साथीहरूले निर्वाचित गरेका सबै पदाधिकारी वा सदस्य सम्पूर्णको चाहिने एउटा छलफलबाट निर्णय लिने पद्धति, कलेक्टिभ लिडरसिपको पद्धति बसेर जाने, कार्यकर्ताहरूको भावना के छ, जनताको भावना के छ, विश्व परिस्थिति के छ, नेपाललाई कसरी हेरिरहेका छन् हाम्रा छिमेकीहरूले, हाम्रा सहयोगी मित्र राष्ट्रहरूले, दात्र निकायहरूले कतिको विश्वास हामीलाई गर्छन्, आफ्नो पसिना काटेर यो देशमा दिन्छन्, त्यसको चाहिने सदुपयोग जनताको पक्षमा भएको हुँदैन, त्यो त उनीहरूले हेरेर बसेका छन् नि। हो, यसमा सुधार आउँछ कि आउँदैन? नेपाली काङ्ग्रेसको आजको हुने मतदानबाट जुन निर्माण होला समिति, त्यसले चाहिँ समग्र देशको राजनीतिलाई एउटा वाच डगका रूपमा हेर्ने, सत्तामा गयो भने कानुनको आधारमा, प्रजातान्त्रिक नमस्का आधारमा, जनताको भावनाका आधारमा शासन गर्ने, अपोजिसनमा रह्यो भने त्यही ढङ्गले वाच डगका रूपमा चाहिँ काम गर्ने र जनताको पक्षमा रहेर काम गर्ने चाहिँ पद्धति सुरु हुन्छ भन्ने मैले आशा लिएको छु।
हुन्छ, हस्, धेरै धेरै धन्यवाद। हामीले संक्षेपमा कुराकानी गर्यौं। आज हामीले काङ्ग्रेस महाधिवेशनको सन्दर्भलाई जोडेर समावेशीकरणका सन्दर्भसँग जोड्यौं। हामीले यो नयाँ अभ्यास भनेर काङ्ग्रेसी जनहरूले भनिरहेको सन्दर्भमा रोमी गौतम थकाली, दिलमान पाखरिन र सुशीला भट्टसँग संवाद गर्यौं र अन्तमा पुरानो पुस्ताको आँखामा नयाँ पुस्ताको आगमन कस्तो देखिँदो रहेछ र पुरानो पुस्ताले सिद्धान्त त समावेशीकरण नभने पनि भीमबहादुर तामाङ, बलबहादुर राई, गणेशमान सिंह, मैना निधि जस्ता नेताहरू ले संरक्षित गरेको भनेर भनिएको काङ्ग्रेस पार्टीमा विधानत समावेशीकरणको अहिलेको व्यवस्थाको बीचको अन्तर के रहेछ? हिजो भावनात्मक समावेशीकरण थियो, आज वैधानिक समावेशीकरण, बस यिनै सन्दर्भलाई जोडेर हामीले आजको अन्तर सम्वाद प्रस्तुत गर्यौं। हस्त, आजको अन्तर सम्वाद यहीँ सकिन्छ। मेरा सहकर्मीहरू सन्तोष रेग्मी, मुकुन्द भण्डारी, शंकर भण्डारी सहित म नवराज लम्सालाई विदा दिनुहोस्। सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।